नेपाल दर्पणमा साथी लक्ष्मण कार्कीसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
साउन 16-देखि 32 गतेसम्म स्थानीय तहबाट पनि मतदाता नामावली संकलन हुने, चुनाव घोषणा नहुँदासम्म आफूलाई पाएक पर्ने निर्वाचन कार्यालयबाट पनि नाम लेखाउन सकिने,
भूकम्प अति प्रभावित जिल्लामा फेरि प्राविधिक खटाउने प्राधिकरणको तयारी, भदौको पहिलो हप्तासम्म सबै गुनासो सम्बोधन गरिसक्ने भनाई,
ऑयल निगमको जग्गा खरिदमा अनियमितता भए नभएको बारे छानबिन गर्न संसदीय उपसमिति गठन, विद्युत प्राधिकरणका कर्मचारी सर्लाहीमा घुस सहित पक्राउ,
सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन संयुक्त राष्ट्रसंघको आग्रह, विश्वका झण्डै 1,30,00,000 शिशुले गत वर्ष कुनै खोप नपाएकोमा ध्यान आकर्षण,
र 19 वर्ष मुनिको विश्वकप छनौट क्रिकेटमा नेपालद्वारा मलेसिया 5 विकेटले पराजित।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। स्थानीय तहका कार्यालयबाट पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पाइने भएको छ। निर्वाचन आयोगले साउन 16-देखि 32 गतेसम्म सबै स्थानीय तहका कार्यालयबाट पनि मतदाता नामावली संकलन गर्ने व्यवस्था गरेको हो। आयोगको आज बसेको बैठकले अहिले नामावली संकलन भइरहेका सबै जिल्ला निर्वाचन कार्यालयमा सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको चुनावको मिति तोकेको दिनसम्म नामावली संकलनलाई निरन्तरता दिने निर्णय पनि गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। अहिले नामावली संकलनका लागि आफ्नो स्थायी ठेगाना भएको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमै जानुपर्ने व्यवस्था रहेकोमा आयोगले जुनसुकै निर्वाचन कार्यालयबाट पनि नामावली संकलन गर्न पाउने व्यवस्था गरेको हो। आयोगको निर्णयसँगै आफूलाई पाएक पर्ने जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने र साउन 16-देखि 32 गतेसम्म भने स्थानीय तहबाट पनि नाम दर्ता गराउन सकिने भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित जिल्लाहरूमा फेरि प्राविधिक खटाउने भएको छ। भूकम्पबाट क्षति भएका निजी घरको मापदण्ड निर्धारणका लागि प्राधिकरणले 31 जिल्लामा 301 प्राविधिकलाई परिचालन गर्न लागेको हो। संसदको विकास समितिको आजको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्दराज पोखरेलले प्राविधिकले भदौको पहिलो हप्तासम्ममा सबै काम सम्पन्न गर्ने र यसबाट सबै खालका गुनासाहरू पनि सम्बोधन गर्न सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो। अहिलेसम्म ती जिल्लामा निजी आवास अन्तर्गत 1,13,000 भूकम्प प्रतिरोधी घर निर्माण भइसकेका, 45,000 घरको मापदण्ड परीक्षण भइरहेको र सहुलियत दरमा व्यक्तिगत तथा सामूहिक ऋण अनुदान सम्बन्धी कार्यविधि लागू हुने चरणमा रहेको प्राधिकरणले जनाएको छ।
नेपाल ऑयल निगमको जग्गा खरिदमा अनियमितता भए नभएको छानबिन गर्न संसदीय उपसमिति गठन भएको छ। संसदको अर्थ समितिको बैठकले सांसद अब्दुल रजाकको संयोजकत्वमा सरस्वती बजीमय, इच्छा राज तामाङ, नरदेवी पुन, सिर्जना तरामु र रमेश प्रसाद कुर्मी सदस्य रहेको उपसमिति गठन गरेको हो। उपसमितिले निगमको जग्गा खरिदमा अनियमितता भए नभएको सम्बन्धमा स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाउने समितिका सभापति प्रकाश ज्वालाले बताउनुभयो। निगमले इन्धन भण्डारणका लागि पा, सर्लाही, भैरहवा र चितवनमा जग्गा खरिद गर्ने क्रममा करोड़ौं अनियमितता भएको सूचना सार्वजनिक भएपछि आज समितिमा छलफल भएको हो। बैठकमा सांसदले निगम नेतृत्वले कानून मिचेर जग्गा खरिद प्रक्रिया अघि बढ़ाएको र चलन चल्तीभन्दा बढ़ी मूल्यमा खरिद गरेको भन्दै आवश्यक छानबिन गरी कार्यवाहीका लागि सिफारिश गर्न माग गरेका थिए। त्यस्तै बैठकमा कृषि विकास बैंकको जग्गा खरिद गर्दा अनियमितता भए नभएको बारे बैंकका प्रमुख कार्यकारी अधिकृत लीला प्रकाश सिटौलासँग जानकारी लिएको छ।
यसैबीच नेपाल विद्युत प्राधिकरण सर्लाही बरथवा उपशाखाका कम्प्युटर अपरेटर धर्मेन्द्र यादव घुस रकम सहित आज पक्राउ परेका छन्। बिजुलीको मीटर जडान गरिदिने भन्दै सेवाग्राहीसँग 25,000 रूपियाँ घुस लिँदै गरेका यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिवासको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो। विद्युत प्राधिकरण बरथवा उपशाखाका कर्मचारीले विद्युतको मीटर जडान गर्दा ग्राहकसँग 2,000 देखि 2,500 रूपियाँसम्म घुस लिने गरेको उपभोक्ताले गुनासो गरेका छन्।
नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्जहरूले पार्टीको संगठन बलियो र प्रभावकारी नहुँदा स्थानीय चुनावमा सोचे जस्तो परिणाम नआएको बताएका छन्। पार्टीको सचिवालय बैठकमा स्थानीय तहको चुनावको समीक्षा गर्दै जिल्ला इन्चार्जहरूले पूर्व तयारीको अभाव, पार्टी एकताको भाव तल्लो तहसम्म पुर्याउन नसक्नु, जनस्तरमा कमजोर सम्बन्ध, आर्थिक चलखेल जस्ता कारणले चुनावमा हार बिहोर्नु परेको रिपोर्टिङ गरेका हुन्।
लोक सेवा आयोगले सार्वजनिक संस्थान र सुरक्षा निकायलाई पदपूर्ति सम्बन्धी व्यवस्था परिमार्जन गर्न निर्देशन दिएको छ। संस्थान र सुरक्षा निकायको नयाँ जनशक्ति परिपूर्ति गर्न आयोगले तोकेको मापदण्ड अनुसार विनियमावली परिमार्जन गर्न निर्देशन दिएको आयोगका सहप्रवक्ता देवी प्रसाद सुवेदीले जानकारी दिनुभयो। आयोगले दुई महिनाभित्र पदपूर्ति सम्बन्धी बनेका पुराना मापदण्डलाई परिमार्जन गरी आयोगले बनाएका नयाँ मापदण्ड अपनाउन पनि निर्देशन दिएको छ। आयोगले तोकेको मापदण्डका आधारमा मात्रै अब संगठित संस्थाले जनशक्ति परिपूर्ति गर्न पाउनेछन् भने ती संस्थाको लिखित परीक्षा लोक सेवा आयोगले लिनेछ। वार्ता भने लोकसेवा आयोगका प्रतिनिधिको उपस्थितिमा सम्बन्धित संस्थाले नै लिन पाउने व्यवस्था गरिएको छ। आयोगले सीमित प्रतियोगिता गर्न नपाइने, करारबाट सिधै स्थायी गर्न नपाइने, नयाँ जनशक्ति पदपूर्तिका लागि प्रक्रिया मार्फत गर्नुपर्ने जस्ता नयाँ मापदण्ड पनि तोकेको छ।
भोजपुरको अरूण गाउँपालिकामा बालिकालाई बलात्कार गरेको आरोप लागेका दुर्गा बहादुर श्रेष्ठ धरानमा पक्राउ परेका छन्। श्रेष्ठले अरूण गाउँपालिकाको याकुकी 11 वर्षीय बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ। बालिका अहिले 6 महिनाकी गर्भवती छिन्। बालिका गर्भवती भएको थाहा पाएपछि परिवारले श्रेष्ठको जिम्मा लगाएर पठाएको तर बालिकालाई अलपत्र पारेर भागेका उनी धरानमा पक्राउ परेको प्रहरीले जनाएको छ। पीड़ित बालिकाले आज मात्रै महिला तथा बालबालिका कार्यालयको सहायतामा प्रहरीमा उजुरी दिए कि हुन्। धरानमा पक्राउ परेका श्रेष्ठलाई भोलि भोजपुर लगिने डीएसपी काजी कुमार आचार्यले जानकारी दिनुभयो। परिवारले नै बालिकामाथि भएको बलात्कारको घटना लुकाएकाले ढिलो गरेर मात्रै प्रहरीमा उजुरी परेको हो।
सुदूरपश्चिमाञ्चलमा एचआईभी संक्रमितको संख्या बढ़ेको पाइएको छ। गएको एक वर्षमा सुदूरपश्चिमाञ्चलमा एचआईभी संक्रमितको संख्या झण्डै 350 बढ़ेको पाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार 6,238 जनामा सुदूरपश्चिमाञ्चलमा एचआईभीको संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये 100 भन्दा बढी 15 वर्ष मुनिका बालबालिका छन्। एक वर्ष अघि संक्रमितको संख्या 5,904 थियो। सुदूरपश्चिमका धेरै पुरूष कामको खोजीमा भारत जाने र त्यहाँबाट संक्रमित भएर आउने भएकाले स्वास्थ्य जाँच नगराउँदा श्रीमतीलाई पनि सर्ने गरेको पाइएको छ। सावधानी नअपनाउँदा एचआईभी संक्रमित आमाबाट जन्मेका बच्चामा पनि संक्रमण देखिने गरेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
काठमाडौँमा आवागमन र यातायात व्यवस्थापनका लागि स्काई रेल सहज हुने एक अध्ययनले दावी गरेको छ। काठमाडौँमा स्काई रेलको अध्ययन गरिरहेको साइमिक्स इंक प्राइवेट लिमिटेडले आज काठमाडौँ महानगरपालिकालाई बुझाएको प्रतिवेदनले काठमाडौँमा स्काई रेल बनाउन सके नागरिकले निर्धारित समयमा सहज यात्रा गर्न पाउने र वातावरण पनि सुधार आउने देखिएको हो। काठमाडौँ महानगरपालिकासँग स्काई रेलको सम्भाव्यता अध्ययनका लागि 2073 सालमा भएको सम्झौता अनुसार महानगर क्षेत्रमा अध्ययन गरिएको थियो। कम्पनीका अध्यक्ष प्रसिद्ध बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत अनुप बस्नेतले सम्भावना अध्ययनबाट तिलगंगाबाट एयरपोर्ट, नयाँ बानेश्वर, रत्न पार्क, शहीद गेट हुँदै कलंकीसम्म सञ्चालन गर्न सकिने देखिएको बताउनुभयो। त्यस्तै नारायण गोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भूबाट बौद्धसम्म पनि स्काई रेल सञ्चालन गर्न सकिने बताउनुभयो। कम्पनीका अनुसार सामान्यतया 10 किलोमिटर दूरीको लिक बनाउन 30 करोड़ अमेरिकी डलर र 2 वर्ष समय लाग्ने देखिएको छ। मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि 20% रकम कम लाग्ने कम्पनीको दावी छ। सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई टीयू केयू पीएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त।
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत।
24 घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली पुतली सड़क काठमाडौँ।
फोन 01-44-45-712 44-45-713।
खामकै उज्यालो जस्तो दिव्य एलईडी बल्ब छैन कुनै चिम यस्तो जस्तो दिव्य एलईडी बल्ब बनाउ गाउँ शहर झिलिमिली झिलिमिली लगाई दिव्य एलईडी बल्ब।
दिव्य एलईडी बल्ब 2 वर्षको वारेन्टी का साथ 14 वटा साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम।
दिव्य एलईडी बल्ब।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले साउन 16 32 गतेसम्म स्थानीय तहबाट पनि मतदाता नामावली संकलन हुने, चुनाव घोषणा नहुँदासम्म आफूलाई पाएक पर्ने निर्वाचन कार्यालयबाट पनि नाम लेखाउन सकिने, भूकम्प अति प्रभावित जिल्लामा फेरि प्राविधिक खटाउने प्राधिकरणको तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, पोहोर सालको असारमा शिक्षा ऐन आए पनि अहिलेसम्म शिक्षा नियमावली पारित हुन सकेको छैन। नियमावली पारित हुने हल्ला पटक पटक चले पनि संघीय ढाँचाभन्दा बाहिर गएर नियमावली तयार पारेको भन्दै मन्त्री परिषदबाट पारित हुन सकेको छैन। झन शिक्षा मन्त्री नै परिवर्तन भएपछि नियमावली अझै अन्यूलमा परेको छ। अर्जुन पोखरेलको रिपोर्ट।
सामान्यतया ऐन आएको 3-4 महिनामा सबैजसो नियमावली पारित हुन्छन्, तर शिक्षा नियमावलीमा जस्तो रमिता यसअघि सायदै देखिएको होला। नेपालको शिक्षा क्षेत्रमा ठूलो फड्को मार्ने भन्दै पोहोर सालको असारमा शिक्षा ऐन पारित भयो। कक्षा 12 सम्म आधारभूत र माध्यमिक शिक्षा बनाउने, राष्ट्रिय परीक्षा बोर्ड बनाउने, अस्थायी शिक्षकको समस्या समाधान गर्ने, शिक्षा क्षेत्रको संगठनलाई संघीय ढाँचामा लैजाने लगायतका कुरा ऐनमा छन्। ऐनमा भएका तीनै कुरालाई आधार मानेर बनाउनु पर्ने नियमावलीको फाइल यता र उता मात्रै बनाइएको छ, पारित भएको छैन। नियमावली पटक पटक मन्त्री परिषदबाट फिर्ता भयो। चौतर्फी आलोचना भएपछि तत्कालीन शिक्षा मन्त्री धनीराम पौडेलले जेठ 19 गते नियमावली पारित भएको झुटो जानकारी त दिनुभयो, तर त्यतिखेर नियमावली प्राविधिक कुरा सच्याउन पेस मात्रै गरिएको थियो। त्यसपछि सरकार परिवर्तन भयो, धनीराम पौडेलका ठाउँमा गोपालमान श्रेष्ठ शिक्षा मन्त्रीको रूपमा आउनुभयो। अहिले त नियमावलीको बारेमा कुरा पनि चल्न छाडेको छ। नियमावलीको विषय अहिले किन उठ्दैन त? शिक्षा मन्त्रालयका प्रवक्ता डाक्टर हरिलम्साल।
अब संघीय मामिला मन्त्रालय चाहिँ अहिले स्थानीय तहको फोकल मिनिस्ट्री भएको हुनाले संघीय मामिला मन्त्रालय र कानून मन्त्रालयसँग राय लिनको लागि पठाछौँ। त्यहाँबाट राय प्राप्त भएपछि नियमावली र निर्देशिका सँगै नै मन्त्री परिषदमा लैजाने भन्ने निर्णय भएको छ।
स्थानीय तहले विद्यालय सञ्चालनको अनुमति दिन सक्ने, नाम परिवर्तनको सिफारिस गर्ने, शैक्षिक गुठी अन्तर्गत चलेका विद्यालय को व्यवस्थापन, वर्षौंदेखि चल्दै आएको अस्थायी शिक्षाको लागि प्याकेज, कर्मचारी व्यवस्थापन, जिल्ला स्तरमा शैक्षिक विकासका लागि जिल्ला शिक्षा परिषद रहने, न्यूनतम कक्षागत दरबन्दी कायम गरी दरबन्दी विवरण र मिलान गर्ने, राष्ट्रिय परीक्षा बोर्डका काम कर्तव्य र अधिकारको व्याख्या, विद्यालय शिक्षाको गुणस्तर परीक्षण गर्न शैक्षिक गुणस्तर परीक्षण केन्द्रको व्यवस्था गर्ने लगायतका कुरा नियमावलीमा समेट्ने तयारी थियो। तर नगर शिक्षा अधिकारी भन्ने कि शिक्षा अधिकारी भन्ने, जिल्ला शिक्षा अधिकारीको काम कर्तव्य के हुने, क्षेत्रीय निर्देशनालय के हुने, केन्द्रमै शिक्षा विभाग रहने कि नरहने जस्ता कुरा प्रष्ट हुन सकेको छैन। यस्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गर्न लागेको नयाँ ऐनमा शिक्षाका प्रावधान पनि समेटिने भएकोले शिक्षा र स्थानीय विकास मन्त्रालय बीच विवादको सम्भावना पनि उत्तिकै छ। शिक्षा ऐन नै संघीय स्वरूपको नभएकोले नियमावलीमा ढिलाइ भएको बताउनुहुन्छ शिक्षाविद डाक्टर मनप्रसाद वाग्ले।
यो तपाईँको चाहिँ केन्द्रीय शिक्षा ऐनको केही अर्थ छैन। यो तपाईँको नियमावली त त्यो शिक्षा ऐन अनुसारको नियमावली बनाएर विग्रह भएर नआएको हो। अल्झो के हो तपाईँको भन्दाखेरि, हामीले विकेन्द्रीकृत शिक्षा प्रणालीमा सङ्घीय व्यवस्था अनुसार गइसकेपछि शिक्षा ऐन र नियमावली त्यही अनुसार बन्नुपर्छ, त्यो चाँडो बन्नुपर्छ र त्यो नयाँ बन्नुपर्छ। त्यो 28 सालको चाहिँ तपाईँको टालटुले शिक्षा ऐनले अब नेपालमा काम गर्दैन भन्ने मेरो ठहर हो।
ऐन जारी भएको एक वर्षसम्म पनि नियमावली बनाउन नसक्दा शिक्षा क्षेत्रका काममा असर त परेको छ नै, सँगै शिक्षा क्षेत्रमा हुने भनिएको परिवर्तन पनि आकाशको फल जस्तै बनेको छ।
स्थानीय सरकारले असार मसान्तभित्रै नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अझै आधा जसो स्थानीय तहले बजेट प्रस्तुत गर्न बाँकी छ। संघीयताको पहिलो अभ्यास गर्दै गरेका स्थानीय तहले समय अभाव र बजेट सम्बन्धी अन्यलताका कारण बजेट ल्याउन ढिलाइ भएको हो। यसै सन्दर्भमा साथी पिटी लोपचनले वित्तीय संघीयता र सुशासन विज्ञ डाक्टर खिमलाल देवकोटालाई स्थानीय सरकारले बजेट ल्याउँदा के कुरामा ध्यान दिनुपर्छ भनेर सोध्नु भएको छ।
नेपाल सरकारले दिने त्यो अनुदान, दुई किसिमको अनुदान अहिले सरकारले नेपाल सरकारले दिएको छ, त्यो सञ्चित कोषमा गएर जम्मा हुन्छ र स्थानीयको जुन आफ्नो कर सेवा शुल्क दण्ड जरिमानाबाट जुन रकम कलेक्सन गर्नुहुन्छ त्यो रकम नेपाल सरकारले दिने अनुदानको रकम र प्राइभेट सेक्टरहरू होला अथवा गैर सरकारी सेक्टरहरू होला होइन यो सेक्टरबाट आएको रकमलाई पनि त्यो सञ्चित कोषमा राख्ने भन्ने त्यो संविधानको भावना पनि हो। त्यो यही बास्केटलाई हेरेर अब स्थानीय तहले बजेट बनाउने हो, हेर्नुहोस् होइन आफ्नो नीति तथा कार्यक्रमहरू स्वीकृत गर्ने हो। बजेटको जुन डालो छ यो डालोको कसरी बाँडफाँड गर्ने भन्ने कुराहरूमा हामी आउनुपर्छ। त्यो बाँडफाँड गर्दा चाहिँ वित्तीय समानीकरण जुन अनुदान भन्छौँ नि हामीले, अब वित्तीय समानीकरण अनुदानमा झन्डै तपाईँको त्यसमा 20% बजेट भनेको 20% जति त्यसलाई फिगर चाहिँ हामीले चालु प्रतिकूल निकाल्नु पर्यो। चालु प्रकृति भनेको साधारण खर्च भन्छौँ नि हामी होइन, कर्मचारीहरूको तल भत्ता अथवा अरू कार्य सञ्चालन गर्ने अरू प्रशासनिक खर्चको लागि चाहिँ हामीले 20% निकाल्नु पर्यो। 80% भनेको पुँजीगत निर्माणको लागि भनेको होइन, विकास निर्माणको लागि चाहिँ 80% त्यहाँबाट निकाल्नु पर्यो, त्यो फिगर भयो होइन। अनि उहाँको जुन आन्तरिक स्रोत हुन्छ नि कर सेवा शुल्क दण्ड जरिमानाबाट गरेको त्यसलाई पनि दुई भाग लगाउनु पर्यो। दुई भाग भनेको एउटा चालु प्रकृतिको एउटा पुँजीगत प्रकृति, दुई भाग लगाउनु पर्यो होइन। त्यसमा पनि एउटा सीमा दिएको छ, सीमा कसरी दिएको छ भने विशेष गरी अब कति खर्चसम्म गर्न पाइन्छ, पुँजीगत र चालु कतिसम्म खर्च गर्न पाइन्छ भन्ने त्यसको पनि एउटा सीमा छ। यही अब यसमा पनि सुरुमा म्याचिङ फन्ड गरिदिउँ नम्बर एक, त्यसपछि ओडागत रूपमा हामीले बाँडिदिउँ, ओडागत रूपमा न्यूनतम कति हुनसक्छ हिजोलाई उनीहरूको हिजोको उसको अनुदानलाई हेरेर अथवा न्यूनतम कतिसम्म दिन सकिन्छ त्यसलाई गरेर सबैलाई एउटा समानुपातिक ढङ्गले बाँडिदिउँ, त्यसलाई हामीले ख्याल गर्नु पर्यो।
हिजोको गाविस र आजको ओडामा आवश्यकताको आधारमा हेर्दा कुनै वडामा धेरै आवश्यकता छ तर कुनै वडा यस्ता होलान् जहाँ त्यस्तो पूर्वाधारका कामहरू गर्नु नपर्ने, विकासका अन्य कामहरू गर्नु नपर्ने अवस्थामा त हिजोभन्दा कम पनि पाउने अवस्था हुने रह्यो नि होइन।
त्यसलाई चाहिँ हामीले कसरी गर्नुपर्छ भने मैले दुईटा कुरा भने है, म्याचिङ भने त्यसपछि वडागत रूपमा भने मैले वडा पनि कस्तो छ भने कुनै वडा चाहिँ अब तपाईँको एकदमै ठुलो वडा छ, कुनैमा मानस पपुलेसन भनेको 20,000 पपुलेसन छ भने कुनैमा सामान्य होइन 2,000 पपुलेसन भएको वडा पनि छ नि। त्यसले गर्दाखेरि हामीले त्यो ठुलो पनि हेर्न पऱ्यो कि, इन टर्म्स अफ पपुलेसनमा ठुलो हेर्न पऱ्यो, इन टर्म्स अफ ठुलो सानो हेर्न पऱ्यो, भूगोलमा सानो ठुलो हेर्न पऱ्यो, पिछडिएको अब वर्ग क्षेत्र अथवा हामी त्यो पोभर्टी म्यापिङ भन्छौँ नि, गरिबीको नक्सा पनि भन्छौँ, गरिबीको नक्सा जो एकदमै गरिबीको हेर्नु पऱ्यो क्या, एकदमै त्यो गरिबीको जुन बास्केट भएको होइन बस्तीहरू हेर्नु पऱ्यो, वडा हेर्नु पऱ्यो, पिछडिएको वर्ग हेरौँ, पिछडिएको क्षेत्र हेरौँ, अथवा हाम्रो प्राथमिकताभित्र परेका योजनाहरू के हुन सक्छन् होइन, त्यो योजनाहरूलाई पनि हेरेर त्यसलाई ध्यान दिउँ।
वित्तीय संघीयता र सुशासनका जानकार डाक्टर खिमलाल देवकोटा स्थानीय सरकारको बजेट र प्राथमिकताबारे साथी पिटी लोपचन्दसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। अब फेरि खबरकै सिलसिला, नेपाल धितोपत्र बोर्डले शेयर निष्कासन तथा बिक्री प्रबन्धक सेवामा हुने अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित गर्ने नीति अघि बढ़ाएको छ। बोर्डले साबिकको धितोपत्र व्यवसाय नियमावली 2064 संशोधन गरी धितोपत्र व्यवसाय नियमावली 2074 कार्यान्वयनमा ल्याएको हो। यो नियमावली अर्थ मन्त्रालयले साउन 1 गते स्वीकृत गरेको थियो भने बोर्डले आजदेखि लागू गरेको प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो। धितोपत्र व्यवसायमा हुन सक्ने अस्वस्थ प्रतिस्पर्धा हटाई सुशासन कायम गर्न कुनै एक मर्चेन्ट ब्याङ्कमा स्वामित्व वा कुनै लाभको पद ग्रहण गरेको व्यक्तिले अरू धितोपत्र व्यवसाय संस्थामा स्वामित्व वा कुनै लाभको पद ग्रहण गर्न नपाउने नयाँ नियमावलीमा व्यवस्था गरिएको छ। नयाँ व्यवस्थासँगै धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको न्यूनतम चुक्ता पुँजी 5 करोड़ रूपियाँ पुर्याउनु पर्ने भएको छ। यसअघि यस्तो पुँजी 3 करोड़ रूपियाँ थियो। त्यसै गरी धितोपत्र प्रत्याभूतिकर्ताले भने 7 करोड़ पुँजी पुर्याउनु पर्ने भएको छ।
निर्वाचन आयोगले स्थानीय तह चुनावमा अहिलेसम्म 6,46,46,00,000 खर्च भएको जनाएको छ। सरकारले स्थानीय तह चुनावका लागि आयोगलाई 10,28,00,00,000 रूपियाँ उपलब्ध गराएको थियो। चुनावका लागि दिइएको रकममध्ये आर्थिक वर्ष 2073-74 खर्च हुन बाँकी रहेको 3,00,00,000 सरकारलाई नै फिर्ता पठाइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो।
सार्वजनिक निकायमा सूचना प्रकाशन गर्ने अवस्थामा सुधार आएको छ। अहिले रहेका 31 मन्त्रालय, 54 विभाग र 2,200 जिल्ला स्तरीय कार्यालय मध्ये प्रारम्भिक अनुगमनमा झण्डै 90% स्वतः सूचना प्रकाशन गर्ने गरेको पाइएको हो। राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी ऐन 2064 बमोजिम राज्यका सबै निकायले प्रत्येक 3-3 महिनामा सूचनाको स्वतः प्रकाशन, सूचना अधिकारीको नियुक्ति र सूचना माग्ने र पाउनेको विवरण अनिवार्य संकलन गर्न आदेश दिएको थियो। आयोगका प्रमुख आयुक्त कृष्ण हरि बास्कोटाले स्वतः सूचना प्रकाशन गर्ने निकाय मध्ये झण्डै 30% प्रकाशित सूचनाको विवरण आयोगलाई उपलब्ध गराएको बताउनुभयो।
धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
अन्तर्राष्ट्रिय संगठन डन बोस्को इन्स्टिच्युट अन्तर्गत सञ्चालित नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुरमा कक्षा 11 विज्ञान व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुल्यो।
विज्ञान संकायमा फिजिक्स एन्ड बायोलोजी,
व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट,
मानविकी संकायमा मास कम्युनिकेसन।
छिटो गर्नुहोस्, 50% सम्मको छात्रवृत्तिको व्यवस्था छ। सम्पर्कको लागि नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुर।
फोन 55,81,283,22,30,230।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44,28,242, 44,28,242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
मञ्जुश्री फाइनान्स लिमिटेडमा निक्षेपमा आकर्षक ब्याजदर, नेपाल राष्ट्र बैङ्कबाट गौवर्गको इजाजत प्राप्त। मञ्जुश्री फाइनान्समा मुद्दती निक्षेपमा 14% र बचत खातामा 10% ब्याजदर,
साथै छिटो छरितो तथा सरल कर्जा।
मञ्जुश्री फाइनान्स लिमिटेड, नयाँ बानेश्वर। फोन 47,84,170, न्यू रोड 42,22,130।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। मकवानपुरको थाहा नगरपालिका खानी गाउँमा बस दुर्घटना हुँदा 2 ज्यान गएको छ, 34 घाइते भएका छन्। ककनीबाट काठमाडौँका लागि छुटेको N4-45-67 नम्बरको बस सड़कबाट खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा कैलाश गाउँपालिका गोगनेकी कमला दोङको ज्यान गएको छ भने एकजनाको परिचय खुल्न सकेको छैन। यस्तै दाङको शान्तिनगर 2 अमुवामा भएको बस भएको दुर्घटनामा हंसपुरकी 8 प्रतीक्षा विकको ज्यान गएको छ। बर्दियामा डुबेर 2 ज्यान गएको छ। ठाकुरबाबा नगरपालिकामा पर्ने बबई नदीको किनार ढोडरी नहरमा डुबेर 11 सपना ऐडी र गेरुवा गाउँपालिकामा तटबन्धनमा डुबेर शेरबहादुर शाहीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
भक्तपुर अस्पतालमा आईसीयू कक्ष सञ्चालनका लागि आएको करोडौंको सामान 1 अलपत्र परेको छ। भेन्टिलेटर सहितको 500 आईसीयू सञ्चालन गर्न आवश्यक सबै सामग्री ल्याए पनि सामान अलपत्र राखेर आईसीयू अझै सञ्चालनमा नआएको अस्पतालका पूर्वाध्यक्ष नवराज गेलालले बताउनुभयो। देशकै पुरानो मध्येको अस्पताल भए पनि आईसीयू नहुँदा सामान्यदेखि जटिल शल्यक्रिया जोखिमका साथ गर्नु परेको छ। तर अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर सुधा देवकोटाले भने अस्पतालमा आईसीयू नहुँदा उपचारमा खासै समस्या नभएको र आईसीयू आवश्यक पर्ने बिरामीलाई अन्यत्र अस्पतालमा पठाउने गरेको बताउनुभयो।
सर्भरमा समस्या आएपछि यातायात व्यवस्था कार्यालय बागमतीबाट चालक अनुमति पत्र, लाइसेन्स वितरण तथा नवीकरणको काम रोकिएको छ। चुनावका कारण रोकिएको लाइसेन्स वितरण र नवीकरण अस्ति आइतबारबाट शुरू भए पनि सर्भर बिग्रिएपछि फेरि काम रोकिँदा सेवाग्राही मर्कामा परेका छन्।
खोटाङको उत्तरी क्षेत्र राखा बादेलमा सड़क पुगेको छ। संसदीय क्षेत्र विकास कोष तत्कालीन गाविस तथा स्थानीय बासिन्दाले संकलन गरेको रकमबाट ऐसिलुखर्क गाउँपालिका राखा बादेलमा सड़क पुर्याइएको हो।
शेयर बजार परिसूचक नेप्से आज 34.26 अंकले बढेर 1638.41 बिन्दुमा पुगेको छ। सबै समूहको परिसूचक बढेको दिन आज सबैभन्दा धेरै बीमा समूह 416.63 अंकले उकालो लागेको छ। आज 1,21,00,00,000 भन्दा बढ़ीको शेयर किनबेच भएकोमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको 9,29,00,000 भन्दा बढ़ीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
रसुवाको मैलिङ खोला जलविद्युत कम्पनीले चिट्ठा प्रणालीमा शेयर बाँडफाँड गरेको भन्दै रसुवावासीले विरोध गरेपछि शेयर बाँडफाँड स्थगित भएको छ। जिल्लावासीका लागि सुनिश्चित गरिएको 10% शेयर बाँडफाँडमा अनियमितता भएको भन्दै रसुवावासीले आन्दोलन गर्ने चेतावनी दिएपछि कम्पनीले शेयर बाँडफाँड स्थगित गरेको हो।
बझाङको सदरमुकाम चैनपुरमा बिजुली नआउँदा समस्या भएको छ। दौलीचौरमा रहेको डोगडी जलविद्युत आयोजनाको नहर भत्किएपछि बिजुली बन्द भएको सुरमादेवी विद्युत प्रणालीले जनाएको छ। झण्डै 9 मिटर भत्किएको नहर 2-3 महिना लाग्दा समेत अझै बन्न सकेको छैन। बिजुली नहुँदा झण्डै 1800 घरदुरी अन्धारमा बस्न बाध्य छन्।
यातायात व्यवस्था कार्यालय भक्तपुरले सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रयोगत्मक परीक्षा यसै हप्तादेखि सञ्चालन गर्ने भएको छ। कार्यालयले मध्यपुर थिमी नगरपालिका राधे राधे स्थित इजीवेज सवारी सेन्टर प्रालीमा 2 पाङ्ग्रे सवारी साधनको चालक अनुमति पत्रको प्रयोगत्मक परीक्षा सञ्चालन गर्ने भएको हो।
बैतडीमा गएको आर्थिक वर्षमा द्वन्द्व पीड़ितका लागि विनियोजित 3.5 करोड़ रुपियाँ फ्रिज भएको छ। ढिलो गरी अख्तियारी प्राप्त भएको र स्थानीय तहको चुनाव भएकाले समयमै द्वन्द्व पीड़ितलाई रकम वितरण गर्न नसक्दा 9,82,50,000 मध्ये 3,57,75,300 रुपियाँ फ्रिज भएको हो।
द्वन्द्व पीड़ितको पुनर्स्थापनाका लागि दाङको राप्ती उपक्षेत्रीय अस्पताल घोराईमा शुरू भएको अर्थोपेडिक पुनर्स्थापना सहयोग कार्यक्रम साउन 1 गतेदेखि बन्द भएको छ। गत फागुन महिनामा 1 वर्षका लागि भनेर शुरू गरिएको अर्थोपेडिक पुनर्स्थापना सहयोग कार्यक्रम 5 महिनामै बन्द भएको हो। अस्पतालले भने केही समयलाई कार्यक्रम रोकिएको जनाएको छ।
एउटा कम्पनीले काठमाडौँमा स्काई रेल चलाउन सकिने प्रस्ताव सहितको प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको खबर उज्यालो अनलाइनमा पढेर रामराज घिमिरे लेख्नुहुन्छ। सड़कको खाल्डो पूर्ण नसक्नेले मोनोरेल र मेट्रो रेल पछि स्काई रेलको सपना देखाउन थालेछन्। हामीलाई सपना पचाउन गाह्रो भयो हजुर।
एकल यात्री व्यङ्ग्य गर्नुहुन्छ। नयाँ हाँस्य टेलिश्रृंखला स्काई रेल आउँदै रहेछ, सबैले हेरौं मजा लियौं।
शंकर एण्ड शंकर नाम राखेका साथीले फेसबुकमा लेख्नु भएको छ, भोभो मनको लड्डू घिउसँग नखाऊ, नेता र कर्मचारीका भाषण मात्रै भए, काम कहिले गरेनन्। काम गरेको भए अहिले रेलका सपना देख्ने बेला होइन, प्रयोग गर्ने बेला भइसक्थ्यो।
टिकाराम केसी लेख्नुहुन्छ, यो देशमा अचम्मै भयो, वडा कार्यालयले निर्देशन दिएर पुरिनु पर्ने खाल्डालाई प्रधानमन्त्रीको निर्देशन चाहिन्छ, त्यही पनि काम हुन्न, हामी कता जाँदैछौ भन्ने कुरा यसबाट प्रष्टै हुन्छ।
19 वर्ष मुनिको विश्वकप छनौटमा नेपालले मलेसियालाई हराएको खबरमा कमल नेपाल फेसबुकमा लेख्नुहुन्छ, क्रिकेटको जीतले हामी निकै खुसी छौं, क्यान नहुँदा पनि नेपाली क्रिकेटले लय छाडेको छैन, तर 23 वर्ष मुनिको फुटबलमा भने नेपाली टोलीले जित्न नसकेको खबरले दुखी छौं, क्रिकेटमा भन्दा धेरै लगानी हुँदा पनि फुटबलले लय किन समात्न सकेन, अब सोच्नैपर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
साथीहरू रुबिना श्रेष्ठ र नारायण अधिकारी मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। अब नेपाल तर्फमा एउटा विदेशको खबर। संयुक्त राष्ट्र संघले सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन अधिकतम पहल गर्न आग्रह गरेको छ। विश्वभरिका झण्डै 1,30,00,000 शिशुले गएको वर्ष कुनै पनि प्रकारको खोप नपाएको भन्दै राष्ट्र संघले सबै शिशुसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन पहलका लागि आग्रह गरेको हो। राष्ट्र संघीय बाल कोष, युनिसेफ र विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले गएको वर्ष 10 जनामा 1 जना शिशुले कुनै पनि प्रकारको खोप नपाएको पाइएको थियो। युनिसेफ र विश्व स्वास्थ्य संगठनका अनुसार झण्डै 60,00,000 शिशुले डिप्थेरिया, टिटानस लगायतको खोप लिए पनि पूरा मात्रा पाएका छैनन्। राष्ट्रसंघीय निकायहरूले सन् 2010 यता पूर्ण मात्रामा खोप लिने शिशुको संख्या नबढेको पनि जनाएका छन्।
नेपाल दर्पणमा अब खेल खबर। 19 वर्ष मुनिको विश्वकप क्रिकेट छनौट प्रतियोगिताको दोस्रो खेलमा नेपालले मलेसियालाई 5 विकेटले हराएको छ। 59 रनको लक्ष्य नेपालले 9 ओभर 5 बलमा 5 विकेट गुमाएर भेटायो। पहिले ब्याटिङ गरेको मलेसियाले 25 ओभरमा 58 रन 25 ओभर 5 बलमा 58 रनमा अल आउट भएको थियो। नेपालले आफ्नो तेस्रो खेलमा पर्सी अफगानिस्तानसँग खेल्नेछ।
र मलेसियामा भएको साराबाग चीफ मिनिस्टर बोर्नेओ कप टेक्वान्डो प्रतियोगितामा नेपालले एक स्वर्ण र एक रजत पदक जितेको छ। मलेसियाको कुचिङमा भएको प्रतियोगिताको फाइट तर्फ नेपालका पूजन खड्काले स्वर्ण र शिवहरि श्रेष्ठले रजत पदक जितेका हुन्। नेपाली टीमले बेस्ट स्पोर्ट्स म्यानशिप अवार्ड समेत हात पारेको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
साउन 16-देखि 32 गतेसम्म सबै स्थानीय तहबाट पनि मतदाता नामावली संकलन हुने। चुनाव घोषणा नहुँदासम्म आफूलाई पाएक पर्ने निर्वाचन कार्यालयबाट पनि नाम लेखाउन सकिने।
भूकम्प अति प्रभावित जिल्लामा फेरि प्राविधिक खटाउने प्राधिकरणको तयारी। भदौको पहिलो हप्तासम्म सबै गुनासो सम्बोधन गरिसक्ने भनाई।
आयल निगमको जग्गा खरिदमा अनियमितता भए नभएको बारे छानबिन गर्न संसदीय उपसमिति गठन। विद्युत प्राधिकरणका कर्मचारी सर्लाहीमा घुस सहित पक्राउ।
सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन संयुक्त राष्ट्रसंघको आग्रह। विश्वका झण्डै 1,30,00,000 शिशुले गत वर्ष कुनै खोप नपाएकोमा ध्यानाकर्षण।
र 19 वर्ष मुनिको विश्वकप छनौट क्रिकेटमा नेपालद्वारा मलेसिया 5 विकेटले पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै लक्ष्मण कार्की र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।